أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم. عزیزان ایمان، آج فروری 1982 کی 12 تاریخ ہے اور درس قرآن کریم کا آغاز سورہ محمد کی آیت 16 سے ہو رہا ہے، 47/16. یہ حق اور باطل کی کشمکش کا ذکر چلا آ رہا تھا اور سارا قرآن ہے ہی اسی کشمکش کی داستان دل خراش. اس کشمکش میں مختلف مراحل آتے ہیں. نبی اکرم صلی اللہ علیہ وسلم کی زندگی کا پہلا دور مکے کی زندگی ہے. وہاں قریش کے ساتھ تصادم تھا. قریش کی ایک خصوصیت تھی کہ وہ کھلے ہوئے دشمن اور کھلے ہوئے دوست تھے، ان میں منافقت نہیں تھی. وہ ان کا قومی کردار تھا. یہ اس لیے وہاں جو تصادم ہوتا تھا وہ کھلے بندوں ہوتا تھا. اور پھر جب حضور ہجرت کر کے مدینہ تشریف لے آئے ہیں تو باقی زندگی میں بھی قریش کے ساتھ جو ٹکراؤ اور تصادمات ہوئے ہیں وہ میدان جنگ کے ہی تزاحمات تھے. اور بالآخر جب انہوں نے دیکھ لیا اپنی آنکھوں سے کہ حق اسی طرف ہے، نصرت انہی کو حاصل ہوتی ہے، تو وہ اسلام لے آئے، کھلے بندوں اسلام لائے. اور پھر ان میں کوئی ایک بھی ایسا نہیں ہے کہ جو منافق نظر آیا ہو. لیکن جب مدینہ تشریف لائے ہیں آپ، تو پہلی بات تو یہ ذہن میں یوں آتا ہے کہ حضور مدینہ تشریف لے آئے تو سارا مدینہ مسلمانوں کا تھا، اور اس کے بعد یہ اسی طرح سے اس شہر میں یا اس علاقے میں یہ مسلمان ہی سے جو زیادہ آتے رہے، بات یہ نہیں تھی. جب وہاں ابتدا ہوئی ہے تو وہاں تو محدود چند گنتی کے لوگ مسلمان تھے. اب باقی جو وہاں کی آبادی تھی، خود مدینے کی اور اس کے گرد و نواح جو قبائل بھی تھے عربی، ان کے کردار میں اور قریش کے کردار میں بڑا فرق تھا. یہ بیشتر منافقین تھے، یہودی تھے، اور وہ تو منافقت میں ضرب المثل ہے. اور یہ جو عرب بدوی قبائل بھی بیشتر تھے، ان کی بھی یہی کیفیت تھی. تو اب یہاں جو ٹکراؤ اور تصادم ہے اس کی نوعیت مختلف ہو گئی تھی، بلکہ یہ دوہرے قسم کے ٹکراؤ تھے. قریش کی طرف سے تو اس 6-7 سال کے عرصے میں کتنی ہی لڑائیاں ہوئیں، بار بار وہ آتے تھے ہجوم کر کے اور بار بار ان کے ساتھ جنگ ہوتی تھی. تو ایک تو یہ مقابلہ تھا جو قریش کا مقابلہ رہا مسلسل مدینہ آنے کے بعد بھی، فتح مکہ تک. اور دوسرا یہاں مدینہ اور اس کے گرد و نواح کی آبادی کے بیشتر جو منافقین سے ان کے ساتھ معاملہ. اور قرآن میں آپ دیکھیں گے کہ ان تصادمات کا ذکر تو کم کم آتا ہے، اور ان منافقین کی جتنی سازشیں ہیں ان کا ذکر بیشتر مقام پہ آتا ہے. کہ اس قسم کی مخالفت بڑی ہی جگر گداز ہوتی ہے، تکلیف دے، اذیت رسان بھی ہوتی ہے، اور بہت زیادہ اس سے بہت زیادہ گھٹن پیدا ہوتی ہے انسان میں. تو یہ مرحلہ وہ آتا ہے جس میں یہ کیفیت ہے. اب ان لوگوں کا ذکر، اب جہاں جہاں آگے بات آئے گی اس میں یہ ذہن میں رکھیے گا کہ یہ منافقین کا ذکر جو آئے گا تو وہ یہ آبادی مدینہ اور اس کے گرد و نواح کی ہے، اور جو کھلے بنو تصادم کا ذکر آئے گا تو وہ قریش ہے اور وہاں کی آبادی ہے. پہلی آیت میں بات شروع ہوتی ہے وَمِنْهُمْ مَنْ يَسْتَمِعُ إِلَيْكَ کہ رسول تمہاری محفل میں ایسے لوگ بھی آ جاتے ہیں کہ جو بظاہر نظر آتا ہے کہ بڑے غور و خوض سے سن رہے ہیں جو کچھ تو کہہ رہا ہے. حضور قرآن ہی سناتے تھے اور اسی کی تشریح فرماتے تھے. کہنے لگے لیکن کیفیت یہ ہے کہ وہ بیٹھے ہوئے تمہیں تک رہے ہوتے ہیں اور دھیان کہیں اور ہی ہوتا ہے, جس کا نتیجہ یہ ہے کہ حتی اذا خرجوا من عندک قالوا للذین اوتوا العلم ماذا قال آنفا. محفل برخاست ہوتی ہے, باہر جاتے ہیں تو ان لوگوں سے کہ جنہوں نے سمجھ سوچ کے یہ سنا ہوتا ہے ان سے پوچھتے ہیں کہ یہ کیا کہہ رہا تھا. آپ اندازہ لگائیے اس ایک فکرے سے ساری نفسیاتی کیفیت چھلک کر باہر آ جاتی ہے. بات تو آگے قرآن نے یہ کہہ کے واضح کر دیا کہ اولئک الذین طبع اللہ علی قلوبہم وطبعوا الہوا. وہی اتباع کا لفظ دیکھیے آیا, یاد ہے آپ کو میں نے بتایا تھا کہ معقومیت اطاعت اور اتباع میں کیا فرق ہے. جہاں بھی احوا یا جذبات یا اپنی مفاد پرستیوں کا ذکر ہے وہاں اتباع کا لفظ قرآن آ. یہ باہر سے کہیں حکم نہیں دیا جاتا جس کی اطاعت ہوتی ہے, انسان کے اندر سے اس کے اپنے جذبات کا تقاضا ہوتا ہے جو کوئی یہ کرتے ہیں, اسی کو اتباع کہا جاتا ہے. تو کہا یہ مقصد ان کا نہ حق کو سمجھنا ہے نہ حق کی پیروی کرنا ہے نہ حق کو باطل میں کھلے بندوں کو تمیز و تخصیصی کرنا ہے, اپنے مفاد ہیں جن کے یہ پیچھے ہوتے ہیں. یہاں آ کے بھی بیٹھتے ہیں تو خیال تو ادھر ہی ہوتا ہے اور بیٹھے ہوئے ہوتے ہیں تمہاری مجلس میں وہ. یہ دوسرے مقام پہ قرآن کریم نے دو لفظوں میں یہ بات واضح کی اور پھر وہ عربی زبان کی وسعت بھی اس سے نظر آتی ہے. وَإِن تَدْعُوهُمْ یہ 7/198 7/198 وَإِن تَدْعُوهُمْ إِلَى الْهُدَى لَا يَسْمَعُوا جب تو انہیں سیدھے راستے کی طرف دعوت دیتا ہے کہ یہ راہ ہے سیدھا منزل پہ پہنچانے والا تو یہ بات ہی نہیں سنتے. وہ سنتے کیوں نہیں ہے, وہ يَسْتَمِعُوا إِلَيْكَ تو یہاں تھا نا, کان لگائے ہوتے ہیں. فرق کیا ہے؟ یہ ہے وہ دو لفظ جو میں نے کہا ہے کہ قرآن بتا رہا ہے. وَتَرَاهُمْ يَنْظُرُونَ إِلَيْكَ وَهُمْ لَا يُبْصِرُونَ یہ ہے زبان اور یہ ہے قرآن. نظر اور بصر میں فرق کیا ہے قرآن نے. اب ہمارے ہاں تو یہ اس کا ترجمہ اس کے معنی دیکھنے سے ہی ہوگا. دیکھتے ہیں, نظر کے معنی بھی دیکھنا ہی ہوتا ہے, بصر کے معنی بھی دیکھنا ہی ہوتا ہے, بصارت تو بینائی کو ہی کہتے ہیں. لیکن یاد رکھیے جسے مرادفات کہتے ہیں نا کہ ایک ہی معنی کے لیے دو لفظ, یہ عربی زبان میں یہ ہوتا ہی نہیں ہے. یہ تو زبان کا نقص ہے. ایک ہی معنی کے لیے دو لفظ کیوں؟ جہاں تک الفاظ کی تعداد کا تعلق ہے ان کے ہاں تو ایک ایک لفظ کے لیے سینکڑوں لفظ ہوتے ہیں. اونٹ کے لیے 600 لفظ ہیں غالباً, تلوار کے لیے 1000 لفظ ہیں غالباً. لیکن لفظ اور لفظ کے اندر شیڈ کا فرق ہوتا ہے. ان کے معنی میں بڑا ہی لطیف فرق ہوتا ہے. تو یہ نظر اور بصر جو ہے تو دیکھنا ہی, لیکن دونوں میں فرق کیا ہے قرآن نے اور اس زبان نے. نظرہ تو وہ بولتے ہیں جہاں کوئی دوسرے کی طرف, جسے ہم کہتے ہیں وہ تک رہا ہے اس کی طرف, और जो देखना है अब बसर वो देखना कि जिसमें ख्यालात भी मुश्तमित होके वही हों और आंखों से देख रहा हो और ख्यालात साथ उसके हों, ये ना हो कि ख्याल कहीं और हो देख कहीं और रहा हो। ये जो कैफियत होगी कि देख रहा हो कहीं और ख्यालात कहीं और हों, ये तो मुनाफ़त हो जाएगी। और बसर जो है, बसारत जिसे आप कहते हैं, वो वहाँ इस्तेमाल करेंगे जहाँ निगाह और जहन दोनों एक नुक्ते पे मरकूज हों। तो ये वो कैफियत होगी कि जहाँ फिर हकीकत कोई देख रहा होगा, समझ रहा होगा, और वो मुनाफिकत की कैफियत होगी जहाँ सिर्फ नजरा की कैफियत होगी। कई मकाम पे और भी ये आया है, नजर और बसर में फर्क जो है, तो ये फर्क है जो कुरान ने यहाँ किया। कि वो आते हैं महफिल में बैठे हुए होते हैं, तुम्हारी तरफ तक रहे होते हैं नजर, लेकिन ख्याल कहीं और होता है, और बाहर जाके पूछते हैं उन लोगों से जिन्होंने इसको समझा होता है कि ये क्या कह रहा था। कुरान कहता है इसी को दिलों पर मोहर लग जाना कहते हैं। अब गौर कीजिए, ये चीज बार बार बारहा बार आ चुकी है कि इन चीजों को कुरान लफ्जन तो ऐसा है जैसे खुदा अपनी तरफ मंसूब करता है, तबा अल्लाह अला कुलूबिहिम, अल्लाह ने उनके दिलों पर मोहर लगा दी। और बात उसने की ये है कि ये कैफियत जो अपने ऊपर ये तारी करते हैं, इनकी नफ्सियाती कैफियत, वत्तबाउल हवा, अपनी ही मफाद परस्ती के पीछे, तो इसका नतीजा ये होता है कि फिर आहिस्ता आहिस्ता दिलों में समझने की सलाहियत ही नहीं रहती। वो हर वक्त अपनी मफाद परस्तियों के ख्याल में डूबा रहता है, ये कैफियत पैदा हो जाती है। यहां से एक बड़ी अहम चीज सामने आती है, महफिल में बैठना, कुरान को सुनना, और सुनने के बाद कैफियत ये होना कि कुछ मालूम ना होना कि हमने क्या सुना है। वहां की जो महफिल है, वहां तो जो सामने बैठने वाले थे, बहरहाल अरबी जुबान तो उनकी थी ना, उनके ख्यालात ही किसी दूसरी जगह होते थे। आप सोचिए तो सही कि जो हम कुरान सुनते रहते हैं सारी उम्र, वो कुरान सुनने के बाद फिर हमें पूछना होता है ना किसी दूसरे से कि ये क्या कह रहा था, बल्कि वो तो पूछते भी थे इतना, और हम तो इसमें इतना पुख्ता हो चुके हुए हैं कि हम बाहर आके भी नहीं पूछते कि ये क्या कह रहा था, सुनते ही रहते हैं सारी उम्र, ना खुद समझते हैं ना किसी से पूछते हैं कि ये क्या कह रहा था। सारी सारी रात खड़े पूरा पूरा कुरान सुन के आ जाते हैं, एक लफ्ज ना पढ़ने वाले को पता होता है कि इसके माने क्या है, ना इन सैकड़े सुनने वालों को मालूम होता है क्या है। ये तमाम का पूछिए तो सारे मुल्क के अंदर इतने अजीम है तमाम, खबरें सुनिए तो साहब 10,000 का मजमा था, क्या कर रहा था। यस तमें हुए सुन रहा था, और मैंने अर्ज किया है कि उनके दिल में तो फिर भी ये कुरेद पैदा होती थी, चलिए बाहर आके ही सही किसी से पूछा तो सही कि ये क्या कह रहा था। हमारे दिलों पे तो मोहर लगने की कैफियत ऐसी है, सील्ड हो चुके हैं, हमें ये सुनने के बाद इतना भी नहीं दिल में खटक पैदा होगी कि पता तो लेके क्या कहा है। ये अजीब चीज है मजहब की दुनिया, इसे छोड़कर कोई बात कोई दूसरा करे, अगर वही आपकी समझ में ना आया हो तो उसी से आप पूछ लेते हैं कि माफ फरमाइए मैं समझा नहीं आपकी बात, जरा दोहरा दीजिए। वहां अगर नहीं मौका मिला है तो कोई साथ है तो उससे पूछते हैं कि साहब मैंने बात अच्छी तरह समझी नहीं, ये क्या बात थी, क्यों ये है ना चीज जो आप करते हैं हमेशा, कोई और बात हो मजहब के सिवा उसमें ये होती है हमारी रवश, हमारा रद्द अमल, कि जो बात समझ में नहीं आती उसी वक्त या तो पूछ लेते हैं कहने वाले से या किसी दूसरे से जिसने बात सुनी और समझी हो। लेकिन ये अजीब एक मरहला है मजहब का कि इसके अंदर सारी उम्र हम सुनते रहते हैं और कभी ये दिल के अंदर कटेगी पैदा नहीं होती कि इसको समझ तो लें जो हम सुन रहे हैं, खुद नहीं समझा जाता, किसी समझने वाले से पूछ तो लें कि इसने क्या कहा था, कुछ नहीं सुनते रहते हैं। सारी उम्र पढ़ते भी रहते हैं, नाजरा जिसे कहते हैं, और ये भी मखसूस है मजहब के साथ। दुनिया की कोई किताब आप नाजरा नहीं पढ़ते, यानी उसके अल्फाज पढ़ते चले जाएं और आपको मालूम ही ना हम क्या पढ़ रहे हैं, इसे नाजरा कहते हैं ना। सोच रहे हैं आप कभी खड़े हो गए जेनों में एक चीज है कि इससे सवाब होता है, एक तस्कीन है। अजीजा ने मन कोई ऐसी इबारत, कोई ऐसे अल्फाज, कोई ऐसी किताब भी है कि उसे आप समझे ना और फिर सारी उम्र पढ़ते चले जाएं और अपने आप को ये एक इत्मीनान दिलाते चले जाएं कि इससे कुछ होता है। अरे किसी और किताब से क्यों नहीं आप ये कुछ करते? इसी की तख्सीस ये क्यों है? माज़ल्लाह क्या ये किताब ऐसी है कि जिसके मानी कुछ नहीं है, अल्फाज ही अल्फाज हैं? जितनी खिदमत आप देख रहे हैं इस्लाम की हो रही है या कुरान के नाम से हो रही है, सारी इस तरह से होती है कि इसके अल्फाज किस तरह दोहराए चले जाएं बगैर समझे के। وَمِنْهُمْ مَنْ يَسْتَمِعُ إِلَيْكَ حَتَّى إِذَا خَرَجَ مِنْ عِنْدِكَ قَالُوا لِلَّذِينَ أُوتُوا الْعِلْمَ مَاذَا قَالَ آنِفًا، یعنی قرآن تو ان کو بھی مضموم قرار دیتا ہے، جھٹک دیتا ہے ان لوگوں کو، حالانکہ انہوں نے پوچھ تو لیا تھا باہر آ کر کہ کیا بات ہو رہی تھی، یہ کیا کہہ رہے تھے۔ سوچئے کہ ان کے مقابلے میں ہمارا میزان خداوندی میں ہمارا کیا وزن ہے جو باہر آ کے بھی نہیں پوچھتے کبھی کہ کیا کہا تھا، یہ ساری رات ہم نے کیا سنا ہے۔ چلے آتے ہیں بغیر سمجھے سن کے، کسی سے پوچھتے نہیں ہیں، دوسری شخصیت چلے جاتے ہیں، ساری عمر یہی کرتے ہیں، ساری کام یہی کر رہی ہے، اور اس کا نتیجہ تو پھر ظاہر ہے نا کہ ساری کام رو رہی ہے۔ وَتَّبَعُوا أَهْوَاءَهُمْ، قرآن نے بتا دیا کہ ایسی کیفیت کیوں ہوتی ہے، ابھی آگے چل کے یہ بتاتا ہے کہ کیوں نہیں سمجھنا چاہتے، یہ سمجھنا چاہتے نہیں ہے، مفاد پہ زد پڑتی ہے سمجھنے سے۔ یوں تو بڑا سستا چھوڑتا ہے آدمی، یہ تمام بات کر لیا، مسجدوں میں، بہت میدانوں میں، ہالز کے اندر، ان چیزوں کا راویوں میں تو خاص طور پہ شبینے بھی ہوتے ہیں اور روزانہ بھی قرآن کی جو تلاوت ہوتی ہے اس میں بھی یہ ہے۔ مدرسے کھلے ہوئے ہیں کاہے کے لیے؟ وہ خیرات کے لیے، تجوید کے لیے، یعنی الفاظ کیسے ادا کیے جائیں قرآن کے، معانی اور مفہوم کے لیے نہیں۔ اور یہ میں جوہلا کی مجلسوں کا ذکر نہیں کر رہا عزیزان ایمان، آپ کے ہاں جو دار العلوم ہیں، ایک تو مکتب ہوتا ہے نا جو پرائمری سکول جیسے، یا مڈل سکول تک، یا ہائی سکول تک، وہ سمجھ لیجئے کہ مکتب، دار العلوم ہوتا ہے کالج کی، یونیورسٹی کی سٹیج جو ہے، اس سٹیج کے بھی آپ کے ہاں کے جو مذہبی دار العلوم ہیں ان کے اندر 18 علوم پڑھائے جاتے ہیں، 7 سال کا، 9 سال کا قریباً کورس ہوتا ہے، ان 18 علوم میں قرآن نہیں ہوتا۔ آخری سال سورہ بقرہ، صرف ایک تفسیر ہے بیضاوی کی، وہ سورہ بقرہ کی آخری سال، وہ تعویذ کی طرح اتنی سی شرط پوری کی جاتی ہے، پورا قرآن نہیں ہے اس نصاب میں داخل۔ پھر سند مل جاتی ہے اس کے بعد عالم ہونے کی، तो कुरान की तो जरूरत ही नहीं है। वो कुरान जिसके मुतल्लक बहरहाल मैंने कहा था ना कि वो सुनना समझना चाहते नहीं हैं, क्योंकि वहां तो ये भी आयत आ जाए जी ना कि मल लम यहकुम बिमा अनज़लल्लाह फाउलाइका हुमुल काफिरून। काफिर और मुस्लिम में फर्क ये है कि जो खुदा की किताब के मुताबिक फैसले करते हैं वो मुस्लिम होते हैं, जो ऐसा नहीं करते वो काफिर होते हैं। क्यों समझे इसे? इसके समझने से तो बहुत बड़ी जिम्मेदारी आयद हो जाती है। बिला समझ के पढ़ने से सवाब मिलता है और समझ के पढ़ने से तो सब कुछ उलट जाता है। हर मामले का फैसला खुदा की किताब के मुताबिक। वत्तबा हवा हम तो बात फिर नहीं रहती ना कि अपनी मफाद परस्तियों का इत्तेबा करते हैं। कुरान तो ऐसा फिर नहीं करने देगा ना, वो तो खुदा के अहकाम की ही अदायत चाहेगा। तो यूं बड़ा सस्ता छूटता है आदमी। ये दीन मजहब से बदला इसलिए जाता है कि बड़ा सस्ता होता है, ये बड़ा आसान होता है। इसमें चंद रसूमात चंद अल्फाज दोहरा लिए तो कुरान का मकसद पूरा हो गया, चंद रसूमात और शायद की अदा कर ली तो वो आमाल जो हैं वो पूरे हो गए, बाकी सारा कुछ वत्तबा हवा हूं अपनी मफाद परस्तियां हैं उनके पीछे चलो। इनके मुकाबले में दूसरे वो लोग हैं वल्लज़ीन अहतदौ ज़ादहुम हुदाम व आताहुम तक्वाहुम। क्या बात है! आपको याद है कि मैंने दो तीन दर्स पहले खुदा की नसरत के मुतल्लिक ये बात कही थी। वो पूरा दर्स ही इसी नुक्ते के पर कि इनिशिएटिव जो है, पहल जो करना है वो इंसान के लिए है और खुदा उसके पीछे चलता है। बड़ी अहम चीज है जो कुरान ने, मैंने अर्ज किया था ना कि मुझसे अगर पूछा जाए कि कुरान का पैगाम क्या है, तालीम क्या है, लिम क्या है, तो वो एक ही बात है कि ये इंसान को उसके मकाम से आशना कराता है और खुदा का सही तसव्वुर देता है। बस ये है दीन। इसी महवर के गिर्द घूमती है सारी की सारी तालीम, और इंसान का और खुदा का ताल्लुक वहां बताता है। और वो ताल्लुक ये है कि इब्तदा इंसान की तरफ से होती है, उसके मुताबिक फिर खुदा आगे पीछे चलता है। इन तंजुरुल्लाह यंसुर, तुम अगर खुदा की मदद करोगे तो खुदा तुम्हारी मदद करेगा। तुम करो तो, और उसके मुतालिक अपने लिए उसने कह दिया कि इन्ना वाद अल्लाह हक कर, हम फिर भी जरूर ऐसा करेंगे। तुम्हें तो इसका अख्तियार है कि जी चाहे करो, जी चाहे ना करो, जैसा करो भुगतो। लेकिन जब तुम ऐसा करोगे तो हमें अख्तियार नहीं रहेगा माज़ अल्लाह के, हम जी चाहे फिर वो करें या ना करें, हम तो वो जरूर करना होगा हमें। ये है खुदा और ये है इंसान। देखते हैं कि इंसान का मकाम क्या है और खुदा का ताल्लुक क्या है इंसान के साथ। तुम ये करो और फिर देखो। और हमें तो जैसा कहते हैं ना, हमें तो ये फिर करना पड़ेगा, क्योंकि हम तो अपने वादे के पक्के और सच्चे। वल्लज़ी नहतदौ ज़ादहुम हुदा, जो भी सही रास्ते के ऊपर कदम उठाता है, सही रास्ते के सही रास्ते की कुशाद उसके सामने बढ़ती चली जाती है, वाजिया से वाजिया तर होता चला जाता है वो रास्ता उसके सामने। कदम पहले इसने उठाना है। वल्लज़ी नहतदौ, ये है पहल इसने करनी है, सही रास्ते पे कदम इसने उठाना है। खुदा तो एक तरफ रहा, उसने तो पहले ही कह दिया कि तुम करोगे ऐसा तो फिर हम कुछ करेंगे। वो तो अपने रसूल से कहता है कि तुम भी उसे हदायत के सही रास्ते पे चला नहीं सकते, जिसे तुम कितना ही क्यों ना चाहो कि वो सही रास्ते पे चले। तुम सिर्फ रास्ता बता सकते हो, उसको चला नहीं सकते रास्ते पे। क्या फर्क है? चलना तो इंसान ने खुद ही है। यहां भी इनिशिएटिव खुद इंसान की आत्मी है कि सही रास्ते के ऊपर कमर उठाओ, सही रास्ते की फराखियां और कुशादगियां देखो कितनी फैलती चली जाती हैं, वसतें उसके सामने तुम्हारे आते चले जाते हैं। ये है ज्यादा हुदन। और उसके बाद उसका नतीजा वाताहुम तक्वाहुम, मामलात के समझने की, कुरान की रूह से फैसला करने की सलाहियत जो है वो बढ़ती चली जाती है। इससे होता यह है ये हम तकवा के माने परहेजगारी सिर्फ कर लेते हैं और बात समझ में नहीं आती। तकवा होता है किसी खतरनाक चीज से महफूज रहने का एहसास और अंदेशा, हिफाजत, गलत कामों के नुकसानदेह नतायज का एहसास, ये पैदा होता चला जाता है। कहा ये सारा कुछ हम इनको समझा रहे हैं लेकिन इसके बावजूद सही रास्ते पे नहीं आते। फहल यंजुरून इल्लत अंत अतियहुम बगततन फकत जा अशरातुहा फअन्ना लहुम इजा जाअतहुम ज़िक्राहुम। कहा इसके बाद अब फिर भी जो नहीं सही रास्ते पे चलते तो क्या ये उस तबाही को अपनी आंखों से देखना चाहते हैं कि जो इनके इन आमाल और इन इस रविश का लाजमी नतीजा है। मैंने अर्ज किया है ना कि कुरान बताता ये है कि कौमें गलत रास्ता अख्तियार करती हैं तो बतदरीज आहिस्ता आहिस्ता वो तबाही के आखिरी मुकाम तक पहुंचती है। पहले ये दिन वो हिलाक नहीं कर दी जाती, बड़ा लंबा अरसा होता है ये मोहलत का अरसा। वो कहता है कि मामला तो इनका यहां तक आ गया है कि उस आने वाली तबाही की इरामात और निशानियां उनके सामने आ चुकी हैं। ये उनसे भी इबरत हासिल नहीं करते तो क्या ये अब चाहते हैं कि वो हलाकत इनके सिर पे मुसलत हो जाए तो फिर ही ये कुछ समझे? तो कहा कि फिर उस वक्त का समझना तो कोई काम नहीं दिया करता। जब हार्ट फेल हो जाता है तो कोई दवाई असरअंगेज नहीं होती, फिर वो तो धड़कते हुए दिल के तक है उसका इलाज, उसके बाद नहीं है। इलामतें उसकी हार्ट फेलियर की पहले आ जाती हैं, इसीलिए वो पहला हमला होता है तो वो डॉक्टर कह देता है कि याद रखिए ये वार्निंग दी है वितरित ने तुम्हें, अगर ये चीजें इसके बाद निगाह बर्दाश्त करोगे, हिफाजत करोगे, तकवा अख्तियार करोगे तो फिर बच जाओगे, और अगर नहीं तो फिर ये चीज उसके बाद अगर हमला हो गया तो फिर नहीं बच सकते। ये है जो कौमों की हिलाकत और जिंदगी के मुतल्लिक भी यही कानून है कि वार्निंग होती है, इलामात आती हैं, कहा जाता है कि अब भी वक्त है कि बच जाओ, लेकिन जब वो हलाकत मुसल्लत हो जाती है तो दुनिया की तारीख बताती है सब, बड़ी बड़ी अजीमुल कदर कौमें जो है उनके खंडरात बाकी रह चुके हुए, फिर कुछ काम नहीं देता। और कहा कि याद रखो बात एक ही है जो हम कह रहे हैं और वो ये है कि फालम अन्नहु ला इलाहा इल्लल्लाह, एक ही हकीकत है जिसका यादा किया जा रहा है, एक ही पैगाम है जिसे बार बार दिया जा रहा है, एक ही रविश है जो अख्तियार करने के लिए कहा जा रहा है, और वो ये कि दुनिया में हक के हुकूमत किसी को हासिल नहीं है सिवाय खुदा की। ये है अजीजा ने मन ला इलाहा इल्लल्लाह के मानी, ये मानी थे दीन में जब वो बात समझते थे, मजहब में इलाह के माने कर लिए माबूल, किसी की प्रस्तुत जायज नहीं खुदा के सिवा, बड़ा आसान हो गया, किसी की महकूमियत जायज नहीं खुदा के सिवा, बेहद मुश्किल मामला हो गया सर। हर इंसान के सामने यह कहना कि मैं तुम्हारा हक के हुकूमत मानता ही नहीं है, मानता ही नहीं, अजीजा ने मन पूछो नहीं कि वो फिरौन की तरह कैसे गरजता है उस सारीन के सामने के हैं मेरी मौजूदगी में ये कह रहे हो तुम, फिर जो फिरौन करता है वो भी आपको मालूम है ना, जो उसने कहा था टंगवा दूंगा शरीब के ऊपर, काट दूंगा एक एक उदब तुम्हारा मेरे सामने, और ये कहते हो कि मुझे हक के हुकूमत हासिल नहीं है, ये कहना और फिर अमलन ये करना, ये था दीन। और परस्तिश सीधी सी बात कि खुदा के साथ किसी और को नहीं मिलाते, कोई मजहब वाला भी अपने महबूद के साथ किसी और को नहीं मिलाता। अलग बात है कि किसी ने कोई चुन रखे होते हैं, किसी ने कोई, किसी ने तसरीस ही सही, किसी ने इतने ही सही, जितने उन्होंने अपने लिए अख्तियार कर रखे होते हैं महबूद, उनमें तो फिर कुछ और नहीं मिलाते। यहां कहा जाता है कि खुदा की परस्तिश करो, महज एक जहनी चीज है ना, सिर्फ खुदा की मासूमियत अख्तियार करो, एक अमली चीज आ गई। اور پھر یہ پتہ بھی چل گیا کہ یہ ہو رہا ہے یا نہیں. مذہب اصل میں ہے ہی دین کی جو مشکل منزلیں ہیں ان سے پیچھا چھڑانے کا نام ہے. پیچھا چھڑا کے ایک تو داریت آ جاتی ہے, وہ بھی ایک قابل فہم روش ہے. انکار کرتا ہے وہ, صاحب میں مانتا ہی نہیں اس کے, چھوٹی بندوں ایک بات ہے ٹھیک ہے میں مانتا ہی نہیں. وہ درمیان میں ایک راستہ آتا ہے, یہ بین بین ایک راستہ آتا ہے منافقت کا, کہ صاحب کوئی زبان سے کہہ رہے ہیں کہ ٹھیک ہے یہ بھی مانتا ہوں یہ بھی مانتا ہوں, اور جو کچھ وہ دین کہتا ہے ان میں سے کوئی چیز نہیں مانتا. الہ مانتا ہوں خدا کو, کہ بھی وہ تو اس کے معنی حاکم مطلق ہیں. نہیں جی میں اس کو معبود مانتا ہوں, پرستش کرتا ہوں اس کی, معقومیت سارے دنیا کے خداؤں کی اختیار کرتا ہوں, پرستش خدا کی کرتا ہوں. دیکھا نا آپ نے مذہب کتنا فریب دیتا ہے انسان کو. فَعْلَمْ أَنَّهُ لَا إِلَٰهَ إِلَّا اللَّهُ وَاسْتَغْفِرْ لِذَنْبِكَ وَلِلْمُؤْمِنِينَ وَالْمُؤْمِنَاتِ. یہ ایک لفظ آ گیا ہے, پہلے بھی آ چکا ہوا ہے, میں اس کی وضاحت کر چکا ہوا ہوں لیکن پھر اس آیت میں چونکہ آ گیا ہے. وَاسْتَغْفِرْ لِذَنْبِكَ وَلِلْمُؤْمِنِينَ وَالْمُؤْمِنَاتِ, ذنب کے معنی گناہ کیا گیا, استغفار کے معنی بخشش مانگنا ہوا. تو کہا اے رسول ذنب کا بھی ہے یہاں, تو معاذ اللہ میں کہہ رہا ہوں جو ترجمہ کر دے, اپنے گناہ اور مومنین مومن مردوں مومن عورتوں کے گناہوں کی بخشش مانگ خدا سے. یہ اس کا کیا ترجمہ یا یہ سمجھ لیا اس کا مفہوم, اور آگے پھر چل پڑی. چل سو چل, ہزار برس سے یہ بات چلی کہ رسول معصوم ہوتا ہے, معصوم ہوتا ہے تو پھر یہ جو گناہ کہا ہے قرآن نے لذنبے کا, یہاں بھی کہا ہے اور ایک دو مقام بھی ہے کہ رسول سے کہا ہے کہ تو اپنے گناہوں کی معافی مانگ خدا سے, بخشش مانگ خدا سے, اور پھر اس کے ساتھ یہ ہے کہ وہ معصوم بھی ہوتا ہے. دھنتے چلے آ رہے ہیں ہزار برس سے, معصیت نہیں ہے ذنب جو ہے عزیزان مان, وہ معصیت ہے جس کا مرتکب رسول نہیں ہوتا. اگرچہ وہ کہتا یہ ہے کہ اگر میں بھی معصیت کا ارتکاب کروں تو خدا کی گرفت سے میں بھی نہیں بچ سکتا, اگر میں کروں تو ہے وہ معصیت ہے, حکم خداوندی کی, حکم عدولی سرکشی مدن اس کے متعلق اس کے خلاف کرنا. رسول یہ نہیں کرتا. ذم میں نے سمجھایا ہوا ہے, اب زیادہ تفصیل میں نہیں جانا چاہتا. اس کے معنی بنیادی معنی اگر لے لیے جائیں نا, جس میں یہ عرب استعمال کرتے تھے اس چیز کو, تو بات سمجھ میں آتی ہے کہ کہاں لے جاتا ہے قرآن. ذم ہوتا ہے وہ دم جو کسی مویشی کے پیچھے ساتھ اس کے لگی ہوئی ہوتی ہے. ہوتا کیا ہے اس دم میں, چپکی ہوئی ہوتی ہے, جہاں جائے ساتھ وہ چلی جا رہی ہوتی ہے. کسی کے پیچھے ایسی چیز کا چپک جانا اور ایسا اس کے ساتھ چپکائے رکھنا اس کو پیچھے پیچھے جا کے کہ چھوٹ ہی نہ سکے, یہ ہے وہ غلط الزام تراشیاں, تہمتیں لگائی جائیں اور پبلسٹی ان کی مسلسل کی جائے, جہاں جائے اس کے پیچھے وہ چپکا دیا جائے. میں نے کہا نا یہ منافقین کی زندگی تھی اس قسم کی, یہ قریش یہ نہیں کرتے تھے. یہاں آ کے یہ صورت تھی, پھر طرح طرح کے الزامات تراشتے تھے. اور میں سمجھتا ہوں میدان جنگ کی تلوار وہ اذیت نہیں پہنچاتی جو غلط الزام اور تہمت اور پھر ان کی اس طرح سے پبلسٹی جو ہے, وہ تو زندگی اجیرن کر دیتی ہے, جینا حرام کر دیتی ہے انسان کے اوپر. قرآن میں یہ چیزیں رسول اللہ کے متعلق یہ ہیں کہ یہ جو تھے منافقین کیا کیا کس کس قسم کی الزام تراشیاں کرتے تھے. مومنین کے متعلق اور نبی اکرم صلی اللہ علیہ وسلم کے متعلق, تو ایک تو یہ, اور استغفار کے معنی بخشش مانگ نہیں. تم ایسا کرو इसके माने होता है किसी चीज से हिफाजत के सामान तलब कर लेना। तुम इसके बरक्स ऐसा करो कि जिससे खुद बखुद तुम्हारी बरियत हो जाए। जो इल्जाम लगाते हैं उसके खिलाफ इस किस्म की रविश अख्तियार करो, इस किस्म के अमाल अख्तियार करो, इस किस्म की अपनी सीरत ऐसी बनाओ कि लोगों की निगाहों में आ जाए कि झूठ बोलते हैं। यह है इस्तग़फार। वो जो कुरान ने कहा है कि इन्नल हसनात युज़हिबुन सय्यिआत, लग्ज़िश कहीं होती है तो उसका अज़ाले का तरीका यह है कि उससे कहीं ज्यादा बेहतर अच्छा काम करो। कोई कहता है कि ये बड़ा बखील है, उसका इलाज ये है कि तुम इस कदर खैरात करो कि दुनिया में डंका बज जाए तुम्हारी सखावत का, खुद ब खुद वो इल्जाम धुल जाएगा, उससे मगफरत हासिल हो जाएगी। ज़म्ब एक तो इस चीज को कहते थे, दूसरी एक और चीज भी थी। खुदा की तरफ से आकाम आते थे, उन आकाम को एग्जीक्यूट करना, अमलन नाफज करना, उसके मुताबिक जमात को तैयार करना, फिर उसके मुताबिक आगे अमल करना, ये रसूल का फरीदा था। सबसे पहले ये ऐसा कुछ करने में बाज औकात कुछ तदबीरी गलतियां हो जाती हैं इंसान, तदबीरी जंग के मैदान में भी बाज औकात होता है। सिपा सालार से कोई तदबीरी साहब हो जाता है, उससे कुछ नुकसान भी पहुंचता है, उसके बाद उस नुकसान का इजाला जो है फौरन दूसरी तदबीर अख्तियार की जाए कि उसका इजाला भी कर दे और फायदा भी पहुंचा दे। एक तो ये जहन में रखिए कि रसूल नबी या हुजूर नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम नबूवत के एतबार से तो खुदा की तरफ से वही आती थी, उसमें तो सवाल शायबा तक भी नहीं है किसी गलती का, किसी साहब का, किसी सुकुम का। लेकिन अमली दुनिया में जब उसको राइज या नाफिज करना होगा तो फिर तो ये जिंदगी के वसायल असबाब जो दुनिया के हैं उन्हें अख्तियार करना होगा, इस जमात से ही काम लेना होगा। उसमें बाद औकात बाद साहब भी हो जाएंगे कि नहीं इसका यूं करना चाहिए था, तो ये कोई बात मासीयत की नहीं है, ये कोई गुनाह नहीं है जिसे आप कहेंगे। होता रहता है, हुआ, दूसरी बार एहसास हो गया उसका इजाला कर लिया। ज़म के ये माने भी होते हैं। उस होने के बाद फिर जो उससे नुकसान पहुंचा है उसका इजाला कर दिया जाए, उससे हिफाजत का सामान मुलम कर। और ये कौन सा वक्त था जब ये चीजें ज्यादा हो रही थी? वल्लाहु यालमो मुतकल्लबकुम व मसवाकुम। मदीने मक्के से हिजरत करके मदीने आना कितना बड़ा मरहला था अजीजा ने। इस जमाने में जबकि सामान वसलो रसायल की इतनी फरावानी है, इंतजाम इतने वसी हैं, अब भी जिन लोगों को अपने मुल्क से कहीं दूसरी जगह आना पड़ता है, हालांकि बड़े इंतजाम होते हैं, सोचिए कि किस कदर उसको अजियतें, किस कदर तकालीफ, किस कदर मुसीबतों का सामना होता है। फिर उसके अंदर जितने इंतजाम करने होते हैं उसमें कई कमियां रह जाती हैं, कई सुकम रह जाते हैं। ये है वो मरहला, मुतकल्लब और मसवा, जहां से तुमने चलना है, आना जाना जिसको कहते हैं वो, और जहां आखिर में जाके जो तुम्हारी मंजिल मकसूद है, जहां जाके ठहरना है तुमने, वो हमारे सामने है। तो ये जिंदगी है मक्के से हिजरत की, मदीने में आखिर नई जगह क्याम करने की, तो इनके अंदर तो कई तदबीरी काम रह जाएंगे अजीजा ने, उसका इजाला किया जाए। ये ना जुर्म है, ना गुनाह है, ना कोई गलती है, कुछ नहीं। लेकिन ये जरूर है कि जो ऐसे हो जाए उसका इजाला फौरन कर लिया जाए। अब फिर दरमियान में ये हिस्सा आया और उसके बाद फिर आ गए उसी मौजू की तरफ। अब ये मदीने की जिंदगी है कि जहां यहां पहुंचने के बाद कुरैश को इत्मीनान से बैठ जाना चाहिए था कि अब वो, अगर वहां इनको कोई खतरा था इन मुसलमानों से, इस जमात मोमिनीन से, तो वो तो टल गया, वो वतन छोड़ के दूसरी जगह चले गए, उन्होंने कोई वास्ता नहीं रखा फिर मक्का से। लेकिन नहीं, आप देखेंगे कि जितनी जंगें कुरैश के साथ हुई हैं, फतह मक्का के जमाने में तो हजूर वहां गए हैं, और वो भी उससे जो दो वर्ष पहले सोलह हुदैबिया में जिस तरह से वापस आना पड़ा था उसके बाद गए, वरना सारी जंगें ऐसी हैं जहां उन्होंने हमला किया है। तो मदीने में आके पहली दफा इजाजत दी गई है जंग करने की, इसे ज़हन में रखिएगा। आमतौर पे ये सवाल किया जाता है, जनाब इस्लाम बज़ोर शमशीर फैला और देखिए रसूलल्लाह ने इतनी जंगें की, यानी ये इस तरह से जंगें की कि कुरैश वहां से पूरा लश्कर लेकर, उस जमाने में 1000 का लश्कर बहुत बड़ी चीज होता था अज़ीज़ अलैमान, मुसल्ला और कुरैश तो बड़े जंगजू वाक़े हुए थे, वो वहां से मक्के से चल के मदीने आ पहुंचे हैं हमला करने के लिए, और ये मदीना से जरा बाहर निकल के उनके मैदान जंग में उनके लिए पहुंचे हैं। 2 हिजरी का वाकया है जिसे आप कहते हैं कि अभी ये महाजर थे, पनागजी थे, इनके पास तो सवारी भी नहीं थी उस जमाने में, पूरी तलवारें भी पूरी नहीं थी, लेकिन इस मुकाम पे ये है वो पहली आयत जो जंग की इजाजत दी गई है 22:39, उज़िना लिल्लज़ीना युकातलूना बिअन्नहुम ज़ुलमू, इन लोगों पे कि जिन पे इस कदर मज़ालम हुए हैं, बिलाखर इन्हें इजाजत दी जाती है कि हाँ भाई तुम भी अपनी मदाखलत के लिए बाहर निकलो। ये है इजाजत जो पहली दी जा रही है जंग के लिए। فَإِنَّ اللَّهَ عَلَى نَصْرِهِمْ لَقَدِيرٌ, और ये समझ रहे थे कि हम तुम्हारी मदद करेंगे। कौन लोग हैं ये जिन्हें इजाजत दी जाती है? यहां से पता चलता है कि किन हालात में ये इजाजत दी गई। لَذِينَ أُخْرِجُوا مِنْ دِيَارِهِمْ بَغَيْرِ حَقٍّ إِلَّا أَنْ يَقُولُوا رَبُّنَا اللَّهُ, ये वो मजलूम हैं कि जिनको इनके घरों तक से निकाल दिया। किस जुर्म में? सिर्फ इस जुर्म में कि ये कहते थे कि हमारा इलाह अल्लाह है, रब्बुन अल्लाह, हमारा रब अल्लाह है। इस जुर्म की पादाश में इन्हें घरों तक से निकाल दिया गया, और फिर जब ये यहाँ आ गए तो यहाँ पीछा नहीं छोड़ा, यहाँ हमला करने को आ गए। इस मुकाम पे इजाजत दी जाती है इन लोगों को, और काहे के लिए इजाजत दी जाती है? इस्लाम फैलाने के लिए, इनके मंदिर ढाने के लिए। وَلَوْلَا دَفَعُ اللَّهِ النَّاسَ بَعْضَهُمْ بِبَعْضٍ لَّهُدِّمَتْ صَوَامِعُ وَبِيَعٌ وَصَلَوَاتٌ وَمَسَاجِدُ يُذْكَرُ فِيهَا اسْمُ اللَّهِ كَثِيرًا, कहा कि अगर खुदा ऐसा इंतजाम न करे कि मुस्तबिद जालिम जाबिर ताकतवर हुकूमतों की मुदाफियत इंसानों की दूसरी जमात से न कराए, देखिए इंसानों से कराता है, अगर ऐसा वो इंतजाम न करे तो दुनिया में ईसाइयों के गिरजे, यहूदियों के सामे, हिंदुओं के मंदिर, यूं आज मुझे कहने दीजिए, मुसलमानों की मस्जिदें, किसी मजहब की प्रस्तिशगाह बाकी ना रहे, सलामती ना रहे, तोड़ के साथ रख दें। इसलिए इजाजत दी जाती है कि अगर ये लोग आए तो अजीज ऐमान आप देख रहे हैं कि ये जो मुजाहिदीन मुसलमानों की फौज है इसका फरीजा क्या है? ईसाइयों के गिरजा को ढाने के लिए अगर कोई हमला करता है, इनका फरीजा है कि उसका मुकाबला करें जाके? मस्जिद का जिक्र तो आखिर में आया है यहाँ। तमाम अहले मजाहिब की माबद जो है, परस्तिश गाहें जो हैं, उनकी हिफाजत के लिए ये अपने सीने पे तीर खाएंगे ये जमात। इन्हें इजाजत दी गई है कि आइए साहब। बात यहां थी, ये आयत नाजिल हुई, वयकूल लज़ीना आमनू लौला नुज़िलत सूरतन, यानी खुद इनके दिल में ये ख्याल पैदा हो रहा था कि अब तो ऐसे हालात नाजुक हो गए हैं कि हमें इजाजत देनी चाहिए कि हम भी मैदान जंग में जाके इनका मुकाबला कर लें। गोया नजर आ रहा है कि हालात का तकाजा तो ये उभर रहा था और अभी इजाजत नहीं मिली थी, और ये चीज जो थी इनके सीने में ये तड़प थी कि हमें क्यों नहीं इजाजत मिल रही। लौला नुज़िलत सूरतुन, कहा ये जो सच्चे मोमिन थे इनके अंदर तो ये बात थी, कहते थे ये भी اور آگے بات آ گئی پھر وہی منافقین کی. فاذا انزلت سورۃ محکمۃ وذکر فیہا القتال رأیت الذین فی قلوبہم مرض ینظرون الیک نظر المغشی علیہ من الموت فاولا لہم. کہا یوں زبان سے تو یہ کہتے تھے کہ ہاں صاحب ٹھیک ہے جنگ کی اجازت, کہنے لگے اب جو جنگ کی اجازت کے لیے حکم نازل ہوا تو ان منافقین کی کیفیت یہ ہے کہ یہ سنتے ان پہ غشی طاری ہو گئی, موت کی غشی طاری ہو گئی. کہا ہے یہ کیا ہو گیا, میدان جنگ میں جانا پڑے گا. اولا کہا ان کی تباہی ہو. جب تک یہ بات نہیں تھی تو یہ بھی باقیوں کے ساتھ کہتے تھے کہ ہاں ہاں صاحب ٹھیک ہے, خدا کی طرف سے حکم نہیں ملتا, ہم کیا کریں, بیٹھے ہیں آرام سے. اور جب وہاں سے یہ حکم آ گیا تو اب یہ دو جماعتیں ہو گئی. ایک تو یہ تھے جو سچے مومن تھے جنہوں نے اس موت میں زندگی کو دیکھا, لپک کے چلے گئے عروس سے موت کو پہلے سے لگانے کے لیے کہ وہاں حقیقی زندگی ان کو مل رہی تھی. اور ایک یہ تھے کہ پہلے یہ کچھ کہتے تھے اور جب یہ حکم نازل ہوا ہے تو اس کے بعد جسے ہم کہتے ہیں نا موت پڑ گئی, وہ یہ ہے ہی, ایسی غشی طاری ہوئی گویا موت پڑ گئی ان کے اوپر. اب پرکھ ہو گئی ایک ہی حکم کے اندر. اس پرکھ کے متعلق دوسرے مقام پہ بات ذرا زیادہ واضح ہوئی ہے عزیزان مان, بڑی اہم آیت ہے سورہ نساء کی آیت 77 4/77 ہمارے متعلق. الم تر الذین قیل لہم کفوا ایدیکم واقیموا الصلاۃ واتوا الزکاۃ. کہا یہ لوگ تھے کہ جب تک تو دین اپنے ابتدائی مرحلے میں تھا, یہ نظام ہمارا ٹریننگ کا تھا, تربیت کا مرحلہ تھا, صلاۃ اور زکوٰۃ کا مرحلہ یوں کہیے, میں زیادہ تفصیل میں نہیں جاتا, جب تک تو اتنی سی بات تھی تو یہ ساتھ اس جماعت اور نظام کے ساتھ چپکے ہوئے تھے. ٹھیک ہے, نہ ہینگ لگے نہ پھٹکڑی, رنگ چوکھا ہو, بات اتنی سی ہے ساری, نماز پڑھ لو, کچھ خیرات دے دو. کہا جب تک تو یہ کیفیت تھی اور ان سے کہا گیا تھا کہ نہیں بس آگے نہیں بڑھنا تم نے, یعنی وہ جو مرحلہ تھا شمشیر زنی کا وہ نہیں آیا تھا, ابھی ابتدائی مرحلہ تھا, ٹریننگ کا مرحلہ تھا, وہاں تک تو یہ ٹھیک تھے. فلما کتب علیہم القتال اذا فریق منہم یخشون الناس کخشیۃ اللہ او اشد خشیۃ. جو ہی جنگ کی آیت حکم نازل ہوا تو موت پڑ گئی, کانپنے لگ گئے کہ نہیں صاحب یہ تو ہمیں مار دیں گے, اتنا ڈرنے لگ گئے ان سے کہ خدا سے بھی اتنا نہیں ڈرے. اور اس کے بعد ہے کالو ربنا لما کتبت علینا الکتاب. کہا او یا اللہ اچھے بھلے ہم تو بیٹھے تھے سمجھتے تھے کہ اسلام اسی کا نام ہے, نماز پڑھ لی, زکات کی خیرات دے دی, یہ کہا جا رہا ہے کہ میدان جنگ میں جاؤ, یہ کہے کو حکم نازل کر دیا تو نے, کہا یہ کہہ رہے ہیں. دیکھتے ہیں مذہب میں پہنچ کے پھر کیا ہوتا ہے. مذہب تو نام رہ جاتا ہے نماز اور زکات کا, اور یہ جو میدان جنگ میں جا کے جان دینا ہے مدافعت کرنا ہے, یہ حکومت کا کام ہو جاتا ہے. اگرچہ یہاں ہمارے ہاں نہ وہ نظام تھا اسلام کا نہ وہ چیز تھی, لیکن بہرحال جنگ تو ہوتی تھی. 65 کی جنگ جو ہوئی ہے ہمارے ہاں وہ اس مقام تک آ چکے تھے جسے کہیے کہ ان کے بوٹوں کی آہٹ یہاں سنائی دیتی تھی لاہور والوں کو, اس مقام تک وہ آ چکے ہوئے تھے. ٹھیک ہے مملکت کی فوجیں تھیں وہ تو گئیں, اس سارے مارکے میں آپ نے دیکھا کوئی مولوی صاحب وہاں جا کے میدان جنگ میں شریک ہوئے تھے, کوٹھے پہ چڑھ کے اذانیں دینے لگ گئے تھے. کفو ایدیکم واقیموا الصلاۃ واتوا الزکاۃ کا یہاں تک تو وہ اسلام کے ساتھ بالکل چپکے اور شدت کے ساتھ چپک گئے تھا, لیکن جو ہی جنگ کا وقت آیا تو کہنے لگے کہ یہ اللہ میاں سے کہتے ہیں کہ یا اللہ بیٹھے بٹھائے ہم آرام سے تھے، یہ تم نے کیا کر دیا، یہ جنگ کا حکم دے دیا سر. یہ ہوتا ہے دین جب مذہب میں بدلتا ہے تو نیکی نام رہ جاتا ہے. حالانکہ یہی جو زکات اور یہی جو صلات تھی، دین کے جو پروگرام تھے اس میں اہم ستون تھے یہ، لیکن یہ سب تیار کرتے تھے میدان جنگ میں جانے کے لیے. منزل آخری جو ہے مومن کی وہ تو شہادت ہے نا، یہ تو سارا قصہ پہلا کا جتنا بھی ہے وہ تو ٹریننگ ہے، وہ تو کاکول کی پی ایم میں ہے یوں کہیے، تیار کیا جاتا ہے اس کے اندر سپاہی کو. یہ سارے جتنی ہیں تربیت گاہیں ہیں عزیزہ نعمان، ایک قربانی کا جذبہ بیدار کرنے کے لیے. وہ آخری منزل اس کی میدان جنگ ہے، جہاں ہتھیلی سر ہتھیلیوں پہ رکھ کے یہ خدا کی راہ میں چلے جاتے ہیں، ایک عارضی زندگی کے عوض ایک ابدی حیات حاصل کرنے کے لیے. لیکن بڑا سخت مرحلہ ہے. یہ ساری جتنی بھی آپ کے یہاں کے شعار ہیں، دین کے احکام ہیں، یہ ارکان ہیں، اس آخری مقصد کی تیاری کے لیے، مومن کے لیے تربیت گاہوں کے ارکان اور پروگرام ہیں. یہ مذہب میں پہنچ کے یہی مقصود بھی ذات ہو جاتے ہیں، وہ کام ہو جاتا ہے حکومت کا. حکومت اور اس کی فوجیں وہ تو یہ کچھ کریں، اور ہم جو اہل مذہب ہیں، دیندار ہیں، اسلام پرست ہیں، ہم اور زیادہ نمازیں پڑھنے لگ جائیں، پھر نفافل کا اضافہ اس میں کر لیں، پھر اشراق کا اضافہ اس میں کر لیں، ہم یہ کچھ کرنے لگ جائیں. دیکھا قرآن نے کیا کہا ہے، یہ ان لوگوں کا ذکر تھا، ذکر فی القتال اور آیت الذین فی قلوبہم مرض، فی قلوبہم مرض، دلوں کا روگ بتایا ہے. یہ مطلب دلوں کا روگ ہے، غلط چیز سے اطمینان حاصل کر لینا وہ اطمینان نہیں ہوتا، فریب نفس ہوتا ہے، اور اسی کو تو مرض کہتے ہیں دلوں کا، جسے آج سائیکولوجیکل ڈیزیز آپ کہہ رہے ہیں نا، آج کی اصطلاح میں قرآن اس کو ہمیشہ دلوں کا مرض کہتا ہے. اس زمانے میں اس نے یہ جو مرض ہے جسمانی اور قلبی، اس کا فرق کیا ہے، اس نے دلوں کا مرض جس نرون علیہ کا نظر الموت حول الموت کہا کہ ایسے وقت میں کیا چاہیے تھا، تاتن، کیا بات، ایک لفظ ہے، حکم آیا اور اس کے سامنے جھک گئے. قول معروف، پھر آپس میں بھی باتیں وہ کی جو اس مقصد کے حصول کے لیے جانی پہچانی ہوئی، وہی تذکرہ ہو، وہی ذکر ہو، اسی کی طرف جانے کے متعلق ساری گفتگو ہو، سارے تذکرے ہوں. فائزہ اعظم ہمرو فلاؤ صدق اللہ لکان خیر، تو پھر جب معاملہ پختہ ہو جائے، طے ہو جائے بات کہ ہاں اب میدان جنگ میں جانا ہے، تو اس کے بعد جو خدا نے کہا ہے یا جو تم نے وعدہ کیا تھا، جس کا دعویٰ کرتے تھے تم ایمان کا، اس کی صداقت اپنے عمل سے پیش کر دینا، یہ ہے نیکی. خیر لہم، نیکی اس کو کہیں گے پھر اس کے بعد. وقت ہو گیا عزیزہ نے من، سورہ محمد کی آیت 21 تک ہم آ گئے، 22 آیت سے ہم آئندہ لیں گے. ربنا تقبل منا.